السلام علیکم. پاکستان میں رات کے 8، بھارت میں 8:30 اور جہاں واشنگٹن میں دن کے 11 بجے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں کے ایک بلٹن کے ساتھ بحث چلانی حاضر خدمت ہے. کرونا وائرس کی پاکستان اور دنیا بھر میں تازہ صورتحال اور اعداد و شمار کے ساتھ خبروں کا آغاز کرتے ہیں. پاکستان میں گزشتہ 24 گھنٹوں کے دوران کرونا وائرس سے مزید 40 اموات ہوئیں جبکہ مجموعی ہلاکتیں 526 ہو گئیں. پاکستان میں مزید 1049 افراد میں وائرس کی تشخیص. متاثرین کی تعداد 22823 ہو گئی. ملک میں کرونا کے خطرات اپنی جگہ, لیکن حکومت ملک میں نافذ لاک ڈاؤن میں نرمی بھی کرنا چاہ رہی ہے اور اس مقصد کے لیے قومی رابطہ کمیٹی کے اجلاس میں حتمی فیصلہ ہوگا, لیکن اس سے قبل کابینہ نے لاک ڈاؤن میں نرمی کی منظوری دی ہے. افغانستان کی وزارت صحت نے گزشتہ 24 گھنٹوں میں ملک کے 12 صوبوں میں COVID-19 کے 168 نئے کیسز کی خبر دی ہے. افغانستان میں کرونا وائرس کے مریضوں کی کل تعداد 3392. نائب وزیر صحت ڈاکٹر واحد اللہ مجروح نے بتایا کہ آج بدھ کے روز تک ہلاک ہونے والوں کی تعداد 104 ہو گئی. دنیا بھر میں کیسز کی تعداد 37 لاکھ اور اموات 2,57,000 سے زیادہ ہو گئیں. برطانیہ میں ہلاکتوں کی مجموعی تعداد 29,000 سے بڑھ کر اٹلی سے زیادہ ہو گئی. امریکہ میں مریضوں کی مجموعی تعداد 12,30,000 جبکہ اموات 71,700 سے زیادہ ہیں. یورپی ملکوں میں وائرس کا زور ٹوٹ رہا ہے اور نئے مریضوں اور اموات کی شرح میں مسلسل کمی ہو رہی ہے. کرونا وائرس کی عالمی وبا کی وجہ سے دیگر ملکوں کی طرح پاکستان کی برآمدات پر بھی منفی اثر ہوا ہے. پاکستان کے ادارہ شماریات کے مطابق اپریل 2019 کے مقابلے میں رواں سال اپریل میں پاکستانی برآمدات میں 54% کمی ریکارڈ کی گئی. اقتصادی ماہر کہتے ہیں کہ اگر آئندہ چند ماہ کے دوران پاکستانی برآمدات میں منفی رجحان جاری رہا تو رواں مالی سال کے لیے مقرر کردہ $26 ارب کا ہدف حاصل کرنا بہت مشکل ہو جائے گا. بھارت کے دیگر علاقوں سے کام کی تلاش میں ممبئی آنے والے ہزاروں کارکنوں نے لاک ڈاؤن ختم ہونے پر خوشی کا اظہار کیا ہے, لیکن ان کی خوشی اس وقت ماند پڑ گئی جب اپنے گاؤں یا شہر واپسی کے سفر کے لیے مشکل جدوجہد کا آغاز ہوا. حکومت نے کارکنوں کو ان کے علاقوں میں واپس لے جانے کے لیے خصوصی ٹرینوں کا آغاز کیا ہے اور 70 سے زائد ٹرینیں منگل تک 80,000 سے زائد کارکنوں کو واپس ان کے علاقوں میں پہنچا چکی ہیں. تاہم ممبئی میں پھنس کر رہ جانے والے کارکنوں کی تعداد بہت زیادہ ہے اور مزید ہزاروں افراد واپسی کے منتظر ہیں. امریکہ میں کرونا وائرس سے متاثر افراد کی تعداد میں مسلسل اضافے کے باوجود وائٹ ہاؤس نے کرونا وائرس ٹاسک فورس کو 1 ماہ کے اندر ختم کرنے کا فیصلہ کیا ہے. امریکہ میں روزانہ 20,000 سے زیادہ متاثر افراد کی نشاندہی ہو رہی ہے اور ہر روز 1,000 سے 2,000 جانیں ضائع ہو رہی ہیں. امریکی نائب صدر مائک پینس نے کہا کہ حکومت مئی کے آخر یا جون کے آغاز سے کرونا وائرس کے خلاف اقدامات کی ذمہ داری ٹاسک فورس کے بجائے وفاقی اداروں کو منتقل کر رہی ہے. واشنگٹن یونیورسٹی کے شعبہ صحت کے پروفیسر علی مقداد کہتے ہیں کہ اگر انہیں فیصلے کا اختیار ہوتا تو وہ تمام تر توجہ ٹاسک فورس کی جانب مرکوز کرتے. ان کا کہنا ہے کہ وہ ٹاسک فورس کو ختم نہ کرتے بلکہ اس کی جگہ COVID-19 سے بحالی کی ٹاسک فورس تشکیل دیتے. پاکستان کے قبائلی ضلع جنوبی وزیرستان کے مرکزی انتظامی قصبے وانا سے تعلق رکھنے والے رہنما سردار عارف وزیر کے قتل کے خلاف پشتون تحفظ تحریک کی اپیل پر پشاور سمیت خیبر پختونخوا کے مختلف شہروں اور علاقوں میں احتجاجی مظاہرے کیے گئے. سب سے بڑا مظاہرہ عارف وزیر کے آبائی علاقے وانا میں ہوا. سرکاری طور پر پشتون تحفظ تحریک کے کارکنوں کی گرفتاری اور عارف وزیر کے قتل سے پیدا شدہ صورتحال پر کسی طرح کا بیان جاری نہیں کیا گیا, مگر ایک سرکاری عہدیدار نے وائس آف امریکہ کو بتایا کہ یہ معاملات وزیر اعلیٰ محمود خان کے زیر صدارت بدھ کے روز ہونے والے اعلیٰ سطحی اجلاس میں زیر بحث آئے ہیں. بھارت کے زیر انتظام کشمیر کے عہدیداروں کے مطابق مقامی عسکری تنظیم حزب المجاہدین کے اعلیٰ کمانڈر ریاض احمد نائکو پلوامہ میں فورسز کے ساتھ جھڑپ میں ہلاک ہو گئے. حکام کے مطابق جھڑپ میں ریاض نائکو کے ایک قریبی ساتھی بھی ہلاک ہوئے ہیں, لیکن تاحال ان کی شناخت نہیں ہو سکی. ایک اعلیٰ پولیس عہدیدار امتیاز حسین نے ریاض نائکو کے اپنے ساتھی سمیت مارے جانے کی تصدیق کی. دنیا بھر میں بڑے پیمانے پر ہجرت سے پیش آنے والے مسائل سے متعلق تنظیم انٹرنیشنل آرگنائزیشن آف مائیگریشن IOM نے خدشہ ظاہر کیا ہے کہ افغانستان میں ناکافی انتظامات کے باعث 3.5 کروڑ افراد کرونا وائرس کا شکار ہو سکتے ہیں. ادارے نے اپنے رپورٹ میں کہا ہے کہ رواں سال جنوری میں کرونا وبا کے آغاز سے اب تک 2,71,000 افغان شہری ہمسایہ ممالک ایران اور پاکستان سے واپس آئے ہیں اور ناکافی وسائل کے باعث بیشتر افراد کی واپسی پر کرونا کا پھیلاؤ روکنے کے لیے اسکریننگ اور بیمار افراد کو کرنتینا میں بھی رکھا نہیں جا سکا تھا. یورپ میں بدھ کے روز منڈیوں میں ملا جلا رجحان رہا. یورپ میں بدھ کے روز منڈیوں میں ملا جلا رجحان دیکھا گیا, لیکن ایشیائی منڈیوں میں صورتحال قدرے بہتر ہوئی. اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں کا یہ بلٹن اب ختم ہوتا ہے. بہجت جلانی کو اجازت دیجیے.
وائس آف امریکہ کی اردو سروس کی جانب سے شہناز عزیز کا سلام قبول کیجیے. آج کے اس پروگرام میں بہت سی چیزوں پر بات ہوگی, لیکن چاہے وہ سیاست ہو, چاہے وہ صحت ہو, چاہے وہ معیشت ہو, گھوم پھر کر ہر بات COVID-19 پر ہی آ جاتی ہے, اور اس کا بخوبی اندازہ ہوگا آپ کو آج کی بات چیت سے. حتیٰ کہ پاکستان میں جو ایک بہت ہی اہم بحث ہو رہی ہے آئین کی ایک ایسی ترمیم پر جو 18ویں ترمیم کے نام سے معروف ہے اور جس نے صوبوں کو خود مختاری دی ہے, اس کی سب سے اہم بات یہ ہے, اس پر بحث بھی COVID-19 کے حوالے سے ہی شروع ہوئی. لیکن یہ کہ 18ویں ترمیم کی اپنی ایک تاریخ ہے. 18ویں ترمیم سن 2010 میں عمل میں آئی تھی, اور اس وقت پاکستان میں مسلم لیگ نواز کی حکومت تھی. اور آج ایک ایسے قانونی اور آئینی امور کے ماہر ہمارے ساتھ موجود ہیں جو اس وقت مسلم لیگ نون سے وابستہ تھے, لیکن اب وہ پی ٹی آئی کا حصہ ہیں. یہ ہیں سابق سینیٹر اور جیسا کہ میں نے بتایا کہ قانونی اور آئینی امور کے ماہر سید ظفر علی شاہ صاحب. اس ترمیم کے بارے میں ایک اہم بات یہ ہے کہ یہ مکمل اتفاق رائے سے منظور کی گئی تھی. تو لیجیے ظفر صاحب سے بات کرتے ہیں, وہ ہمیں بتائیں گے کہ اس کا پس منظر کیا تھا, کیونکہ اس وقت ظفر صاحب نے اس کے خلاف آواز اٹھائی تھی, یعنی بغیر کسی بحث کے 18ویں ترمیم منظور کیے جانے کے خلاف. تو ظفر صاحب, میں آپ سے بات کرنا چاہوں گی کہ اس وقت پاکستان میں جو 18ویں ترمیم کے بارے میں بات ہو رہی ہے COVID-19 کے حوالے سے, کہ جمعے کے روز نئے وزیر اطلاعات نے کہا کہ اس وقت صوبوں میں اور وفاق میں جو ہم آہنگی نہیں ہے کوئی پالیسی بنانے پر COVID-19 کے لیے, تو اس کی وجہ 18ویں ترمیم ہے.
دیکھیں جی, بالکل یہ ٹھیک ہے, 18ویں ترمیم بہت سارے تنازعات کی وجہ ہے, بون آف کنٹینشن ہے. اور میں بالکل, مجھے آج کے 10 سال پہلے جب یہ ہماری پارٹی میں ڈسکس ہو رہا تھا اور دی نیکسٹ ڈے واز اس کو پٹ کیا جانا تھا ہاؤس میں رائش باری کے لیے, تو اس وقت میں نے اپنی پارلیمانی میٹنگ میں, جس کو میاں نواز شریف صاحب جو لیڈر آف دی ہاؤس بھی تھے ایڈ کر رہے تھے, میں نے انہیں کہا اور اپنی پارٹی کو یہ کہا, 18ویں ترمیم ہے یہ اور جو سامنے آئی ہے, جو میں نے پڑھی ہے. پہلی بات تو یہ میں کلیئر کر دوں کہ بہت سارے لوگوں کو یہ اندازہ ہے کہ شاید یہ کوئی ایک ترمیم ہوئی ہے کانسٹیٹیوشن میں, کسی ایک آدھا آرٹیکل میں. 18ویں ترمیم میں 104, اگر میں غلطی پہ نہیں ہوں, یا 3 ہے یا 4 ہے, 104 آرٹیکل کو امینڈ کیا گیا ہے. وہ دنیا کی ایسی ترمیم ہے جو کہ ایک کہلاتی ایک ترمیم ہے, لیکن اس میں انڈائریکٹلی 103-104 کے قریب آرٹیکل جو ہے ہمارے کانسٹیٹیوشن کے, ان کو اوپر نیچے کر دیا گیا, امینڈ کر دیا گیا.
تو وہ سارے کے سارے صوبوں کی خود مختاری سے متعلق ہیں.
کوئی وہ اس میں اگلی جو بات ہے بڑی امپارٹنٹ ہے کہ تمام اندر جو بیٹھی پارلیمانی پارٹیز تھیں, ہر پارٹی نے ان اس پر جس طرح کسی بہت بڑے کانٹریکٹ کے ٹھیکیدار جو ہیں وہ پول کرتے ہیں, ان پارٹیوں نے بھی پول کر لیا, اور ہر پارٹی نے جو اپنے اپنے انٹرسٹ کی بات تھی, مثلاً نیشنل عوامی پارٹی تھی, انہوں نے کہا جی کہ ہم ہمارے صوبے کا نام چینج کیا جائے گا. پاکستان مسلم لیگ نون تھی, انہوں نے کہا جی کہ یہ جو ایک آرٹیکل ہے جو امبارگو لگاتا ہے کسی شخص پر یا کسی ایسے کینڈیڈیٹ پر جو کہ اس سے پہلے دو دفعہ رہ چکا ہو وزیر اعظم, وہ تیسری بار نہیں ہو سکتا, اس کو منع کیا جائے. اسی طرح پیپل پارٹی کا جو ہے وہ اپنا تھا, کچھ صوبوں کی بات بھی کر کے کہ بھائی جو جو صوبوں کے اندر جو ہیں سوئی گیس ہے, کوئی اور چیزیں جو معدنیات ہیں وہ انہی کی ملکیت ہو, وغیرہ وغیرہ. اب یہ ساری جو ہے 18ویں ترمیم یہ نتیجہ ہے ان جماعتوں کے اپنے سیلف انٹرسٹ کا. کوئی اس میں نیشنل انٹرسٹ نہیں تھا, کوئی قومی انٹرسٹ نہیں تھا. میں نے بھر کے اپنی پارٹی میں میاں صاحب کو کہا, وزیر اعظم صاحب کو, میں نے کہا جی ووٹ تو دے دیں گے کیونکہ وہ پابندی ہے, پارٹی اپنی پارٹی لائن کو ووٹ دیتی ہے, لیکن یہ بہت بڑا ڈیزاسٹر ہوگا پاکستان کی تاریخ میں اور پاکستان کی سیاست میں, تو جو سنبھالا نہیں جائے گا پاکستان کی سیاسی جذباتوں سے. آج 10 سال کے بعد وہی بات ہو رہی ہے, اور اس وقت میاں صاحب نے کہا جی کہ ہم کیا کریں, ہمارے پاس میجارٹی نہیں ہے تو ہمیں یہ کرنا پڑے گا وغیرہ وغیرہ. مثلاً اس 18ویں ترمیم کے ذریعے جو ہیلتھ کا شعبہ تھا وہ صوبوں کو دے دیا گیا, ایجوکیشن کا جو شعبہ تھا وہ بھی صوبوں کو دے دیا گیا. अब जो ये दोनों सब्जेक्ट ऐसे जो है ये कौमी सब्जेक्ट है, ये कौम कौम को ये नहीं कि एक कौम का एक शहरी जो है वो थर फादर में उसको पैरासिटामोल भी ना मिले और दूसरा जो है शहरी उसी मुल्क का लाहौर कराची या इस्लामाबाद में तो उसके लिए जैसे हॉस्पिटल बन जाए। हेल्थ भी पूरी कौम की होती है तो कौम बनती है, लेकिन इन्होंने उसको अलग कर दिया और आज इस कोरोना क्राइसिस में उस फेस कर रहे हैं उस बात को। सिमिलरली इसी तरह तालीम के बारे में, तालीम भी जो है पूरी कौम एक अंदाज से उसमें जो है आद होता है, इतफाक होता है और उसका सिलेबस जो है वो खबर से लेकर कराची तक एक जैसा होता है ताकि कौम पूरी उसी तरह उठती हुई नजर आए। लेकिन आज हर सूबे के अपने अपने कोई कायदा पढ़ा रहा है, कोई अरबी में पढ़ा रहा है, कोई फारसी में पढ़ा रहा है, यानी वो सिलेबस ही आपस में जो है वो कंट्राडिक्टरी है। तो सो मैं ये याद कर रहा था कि ये 18वीं तरमीम जो है, और फिर एक और बड़ी बात बता दूं मैं कि वायद ये तरमीम है 18वीं तरमीम जिसमें इतनी 104 तरमीमें हुई है, इसका पार्लियामेंट के फ्लोर पर कोई सिरे से एक सेकंड के लिए भी कोई इस पर डिबेट नहीं हुई। अब जिस तरमीम को पार्लियामेंट के अंदर थ्रैश आउट किया जाए उसको मैं तो पार्लियामेंट उसको तरमीम मानने के लिए तैयार नहीं हूँ। ठीक है जमातों ने अपने अपने तौर पर, लेकिन जमातों के जो उसके रुकन थे 18 या 20 रुकन कमेटी थी वो एक साल डेढ़ साल तक काम करती रही तो उन्होंने अपने दबाव से बात की। पार्लियामेंट का दबाव जो है वो तो 345 मेंबर है नेशनल असेंबली के और 104 मेंबर है सेनेट के, एक समय के लिए कोई मीटिंग उसमें नहीं हुई और कोई डिबेट भी नहीं हुई।
मैं जफर साहब यहाँ ये पूछना चाहूंगी आपसे कि जाहिर है कि बड़ी पार्टियां जैसे पीपल्स पार्टी की बात हुई, अवामी नेशनल पार्टी की बात हुई, पंजाब में मुस्लिम लीग नून की बात हुई, तो मुस्लिम लीग नून तो उस वक्त बरसर इख्तदार भी थी, लेकिन MQM मसलन पहले काफी वोकल पार्टी थी वो और उसके कंसर्न बहुत ज्यादा थे सूबों के मामले में, खुद मुख्तारी के मामले में भी, उनकी अपनी जो वजूद के बारे में भी। तो क्या ऐसी पार्टियों ने भी आवाज नहीं उठाई बलोचिस्तान सिंह से?
नहीं नहीं कोई नहीं, वो जो जो उठाई अगर किसी ने तो जो जो वेस्टर्न इंटरेस्ट था जिनका उस पर वो उन्होंने कंप्रोमाइज कर लिया। मैंने अर्ज किया ना कि ये एक पूल था, पॉलिटिकल कॉन्ट्रैक्ट का पूल था, हर पार्टी ने अपने इंटरेस्ट की एक एक दो दो तरमीम जो है मान ली और कर दी और शुरू कर दी। अल्लाह तआला खुद बताए ना कि जिन अमेंडमेंट्स को या जिस अमेंडमेंट को पार्लियामेंट के अंदर उस पर डिबेट ना हुई हो तो उसको कौन मान सकता है कि ये जो है फ्रैश आउट हुई है पार्लियामेंट के अंदर या ये कौम की नुमाइंदा ने इसको बड़ा गौर हाउस करके इसको पास किया है। मैं बरमला कह रहा हूँ मैं और बड़ी जिम्मेदारी से कह रहा हूँ। अमरीकी का मफाद ये था कि वो थर्ड टाइम पर एम्बार्गो था, थर्ड टाइम पर पाबंदी लगी हुई थी और वो उन्होंने उसको उठाया था कि थर्ड टाइम जिस पर मियां नवाज शरीफ साहब उसके बाद वजीर आजम बने थर्ड टाइम भी।
तो उस वक्त PTI का कोई वजूद नहीं था क्या पार्लियामेंट में?
PTI रिप्रेजेंटेड नहीं थी पार्लियामेंट के अंदर।
तो अब आप मुझे बताइए कि इस वक्त जाहिर है कि COVID-19 उसकी वजह से हमें इस कदर बहस मुबाहिसा और अदम इत्तेफाक और इम्प्लीमेंटेशन में हर चीज में किसी चीज में हमें हम आंगी नजर नहीं आती, तो इस वक्त क्या इम्कानात हैं, क्या मुमकिन हो सकता है?
जी इसमें बात तो वही है कि कोई चूंकि हर आइन के अंदर तरमीम का और अमेंडमेंट का तरीकाकार भी दिया होता है, इजाजत भी दी हुई होती है और खुद आइन जो है वो अपने आप को अमेंड करने का तरीका भी बताता है। और फिर एक और बात बताऊं कि 18वीं तरमीम में 17वीं तरमीम जो है वो जो कि जनरल मुशर्रफ साहब की बहुत सारी ऐसी तरमीम थी जो कि जनरल मुशर्रफ साहब के वन माइंड और वन मैन जो उन्होंने इंसल्ट की हुई थी और डाली हुई थी वो भी थ्रू कर दी 18वीं तरमीम में। ये एक और सुकम था, तो इसलिए मैं समझता हूँ कि आज भी अगर नेशन बैठकर इस पर डिबेट करे और तमाम मुल्क की जो स्टेक होल्डर है जो या पॉलिटिकल पार्टीज है पार्लियामेंट के अंदर है या पार्लियामेंट के बाहर है उस पर एक ऑल पार्टीज कॉन्फ्रेंस हो और उसमें एक एक आर्टिकल का उस पर बहस हो फिर पार्लियामेंट के अंदर हो तो कोई हरा ही नहीं है। ये कोई ऐसी बात तो नहीं है ना कि देखिए ना अब इस वक्त तक हम 24-25वीं तरमीम तक जा चुके हैं तो क्या है, पहले भी तो होती रही है ना और भी तो होती रही है ना, कौन सा आसमानी सही है ذاتی طور سلگ بھی شروع ہو گیا, وہ تو پہلے دن سے ہی شروع ہو گیا. میں آئی وا دا فرسٹ مین کے میٹنگ کے اندر, پارلیمنٹ کے میٹنگ کے اندر بفور رائے شماری. میں نے کہہ دیا تھا اس وقت کہ اس کے اثرات ہوں گے, اور اب تو اوپن ہر جگہ پر ہو رہا ہے.
جیسے کہ آپ نے کہا, ایک لفظ آپ نے استعمال کیا کہ یہ مفادات کے لیے بنائے جانے والا سیاسی پارٹیوں کا ایک پول. جی ہاں بالکل. اگر یہ مفادات کے لیے بنائے جانے والا سیاسی پارٹیوں کا پول تھا تو پاکستان میں تو سیاست 10 سال کیا گزشتہ 20 اور 30 سال سے انہی لوگوں پر مشتمل ہے جو ہمیں آج بھی نظر آ رہے ہیں. تو اس میں دو تہائی کی ضرورت ہوتی ہے اس میں کوئی تبدیلی لانے کے لیے, یا کوئی اگر پی ٹی آئی منظور تو جی تو کون پی ٹی آئی کا ساتھ دے گا اگر اس ایشو کو لے کر آتی ہے؟
شاید نہ دے یا دے سکے. سوال تو یہ ہے نا کہ میں اس لیے یاد کر رہا ہوں نا کہ ٹو تھرڈ اس وقت بھی نہیں ہو رہی تھی. ٹو تھرڈ اسی لیے ہوئی ہے کہ ہر پارٹی کو اس کی ڈیمانڈ اور اس کی سوچ کے مطابق اس کو حصہ دیا گیا ہے, اور اسی لیے تو بحث نہیں ہوئی, ورنہ پارلیمنٹ کے اندر بحث کیوں نہ ہو.
تو اس وقت کیونکہ آپ کی اپنی پارٹی کی بات ہو رہی ہے پی ٹی آئی کی, تو آپ مجھے بتائیے کہ پی ٹی آئی اس وقت پھر کیا کچھ ہو رہا ہے اس سلسلے میں, کوئی مذاکرات جو ہمیں نہیں پتا بند دروازوں کے پیچھے کوئی بات ہو رہی ہے؟
کوئی شاید پسے پردہ ہو رہا ہو, لیکن پی ٹی آئی دیکھیں نا جی, پی ٹی آئی کو تو ہینڈی کیپ ہے, وہ تو ابھی امینڈمنٹ تو دور کی بات ہے, وہ تو سمپل لا میکنگ بھی اس کے لیے بڑی مشکل ہے, اور وہ تھرو آرڈیننس جو ہے چل رہی ہے, 3-4 ممبر کی نیشنل اسمبلی میں میجورٹی ہے, تو یہ تو اس کے لیے تو بڑا بہت بڑا ہینڈی کیپ ہے. ویئر آر ٹو تھرڈ ممبر جو ہیں وہ کہاں سے لائے جائیں گے, کیسے لائے جائیں گے؟ انٹل اینڈ انلیس تمام پارلیمانی پارٹیز خلوص دل سے فار دا لارجر انٹرسٹ آف دا کنٹری, فار دا لارجر انٹرسٹ آف دا پولیٹیکل سسٹم آف پاکستان, وہ اس کی حمایت کریں اور پھر اس کو آگے تھرو کریں, ورنہ بہت مشکل ہے.
تو اس میں آپشن واحد یہی ہے کہ ٹو تھرڈ میجورٹی ہو.
آپشن نہیں, وہ تو آئین میں کمپلشن ہے کہ ٹو تھرڈ آپ کے پاس ہو, آپ کر لیں امینڈمنٹ جو کرنا ہے. اب ہمارے پاس تو ہے ہی نہیں ہے, کرے کہاں سے؟
پھر اس میں کیا قدم ہو سکتا ہے اگلا؟ اس میں کوئی ایسا آرڈیننس کا امکان ہے ایک بحران کی صورت میں؟
آرڈیننس جو ہے وہ آئین کو ٹچ نہیں کر سکتا, بیکنگ کی جا سکتی ہے اور اس کی بھی عمر 4 مہینے ہوتی ہے,
تو اس کے لیے بھی تو قانون سازوں کی ضرورت ہوگی.
جتنے بیٹھے ہوں ان میں سے سمپل میجورٹی جس کی ہے وہ آئیے آپ قانون پٹ کریں, تھرو کر لیں.
تو ظفر الدین شاہ صاحب, تو پھر یہ تو سب سے سمپل ایک بحرانی صورتحال میں, کیونکہ COVID-19 کوئی چھوٹی موٹی بات نہیں ہے, ایک بہت بڑا بحران ہے.
وہ اس بارے میں بھی شاید سوچ بچار کوٹ کی ہو رہی ہے. آپ دیکھیں نا, یہ COVID-19 میں جو صوبہ سندھ ہے اس کی اس پر اور پالیسی ہے, پنجاب میں اور ہے, فرنٹیئر میں اور ہے, یہ یعنی اس میں کوئی یونیفارمٹی نہیں ہے. ہر صوبہ اپنے انداز سے کر رہا ہے, کوئی لاک ڈاؤن کر رہا ہے, کوئی نہیں کر رہا, کوئی شارٹ کر رہا ہے, کوئی لمبا کر رہا ہے, کوئی چھوٹا کر رہا ہے, اور اس سے اوور آل جو ملک اور ملک کے عوام جو ہے وہ سفر کر رہے ہیں.
آپ لوگوں کی اپنی کوئی مشاورتی میٹنگ وغیرہ اس سلسلے میں ہوتی رہتی ہے اسلام آباد میں؟
پرائم منسٹر صاحب, کیونکہ میں جناب عمران خان صاحب اسلام آباد سے ہی ہے, کیونکہ سیٹ آف دی گورنمنٹ بھی اسلام آباد میں ہے, اور پی ایم صاحب کا گھر بھی اسلام آباد میں ہے, اور پی ایم صاحب کا حلقہ بھی اسلام آباد میں ہے, تو وہ کرتے رہتے ہیں. وہ تو ڈیلی جو ہیں وہ اس پر مغزباری کرتے ہیں مطلب ہے. لیکن پھر ٹائم بائے صوبوں سے آواز آ جاتی ہے, بالخصوص پاکستان پیپلز پارٹی کی طرف سے, ہم اس کو نہیں کرنے دیں گے, یہ نہیں ہو سکے گا, یہ نہیں ہو سکے گا. اب یہ تو حالت ہے, وہ جو ہے انہوں نے سیاسی ایشو بنا لیا ہے.
تو اس وقت آپ کو صوبوں میں کہاں نظر آتا ہے کہ اتفاق رائے ملنے کا قدرے امکان ہو سکتا ہے؟
وہ تو سچی بات ہے جی کہ نیت بندے کی ٹھیک ہو, اور وہ جو اس کا پیٹریٹزم جو ہے اپنے ملک کے بارے میں, ملک کے عوام کے بارے میں, یا کانسٹیٹیوشن کے بارے میں وہ کلیئر ہو, واضح ہو, کوئی اپنا لالچ نہ ہو, تو بڑا آسانی سے ہو سکتا ہے. کوئی مشکل کام نہیں ہے, قدر کوئی مشکل کام نہیں ہے مطلب. لیکن ایک زند اور اٹرمی اور جو ہمارے سب کنٹینجنٹ میں سیاست کا ایک بہت بڑا جزو ہے, سب کنٹینجنٹ کی بات کر رہا ہوں, اس لیے کہ ساتھ ہی ہمارے ہمسائے ہیں ہندوستان میں, ہندوستان کے وزیر اعظم جو ہیں انہوں نے آج سال کے قریب ہونے لگا ہے, انہوں نے کشمیر کے کا لاک ڈاؤن کیا ہوا ہے. یہ باتیں ہیں یا جو دوسری ہیں, یہ ان کا اپنا ایک ویسٹرن انٹرسٹ ہے, اس سے ہی آگے پیچھے ہوتی نہیں ہے. اب کیا کیا جائے؟
تو مجھے آپ کہہ تو نہیں رہے صاف, مگر مجھے لگتا ہے آپ کی باتوں سے کہ کوئی قانون آنے والا ہے ایسا کہ جس میں COVID-19 کے حوالے سے.
आज शायद कोई रास्ता निकला है, कोई ऐसी बात नहीं है, रास्ता शायद कोई निकला है, निकल आता है, इंसानी जहन है, इंसानी जहन का और पॉलिटिशियंस का तो काम ही यही होता है कि वो सोचो विचार करें और लार्जर इंटरेस्ट जो है कंट्री का और कंट्री के अंदर रहने वाले शहरियों का उनको सामने रखकर।
इसमें 18वीं तरमीम के अलावा कोई और ऐसी तरमीम है जो इस तरह बगैर किसी बहस के मंजूर कर ली गई हो?
मैं अगर गलती पे नहीं हूँ तो ये मैं इसलिए मैं पहले पेशी माफी चाहता हूँ कि एक्सेप्ट जिस 18वीं तरमीम, हर तरमीम पर डिबेट हुई है।
अच्छा,
ये भुट्टो साहब का खुद का भुट्टो साहब के वक्त में भी हुई है तरमीम और उसके बाद भी होती रही है और फिर बीच में जो एक चेयर आता रहा है मार्शल्ला का वो अब 17वीं तरमीम है, वो प्योर खालसन एक मार्शल एडमिनिस्ट्रेटर की थी। इसी तरह इससे पहले भी जियाउल्लाह साहब के वक्त की भी थी, वो भी तरमीम थी। लेकिन और ये जो 18वीं तरमीम है ये तो नो डाउट के पार्लियामेंट के दोनों हाउसेज ने हाथ खड़ा करके वोट दे के इसको थ्रू किया है। लेकिन इसमें डिबेट मैं बिल्कुल चैलेंज करके कह रहा हूँ, नॉट इवन ए सिंगल मिनट कोई डिबेट नहीं हुई इसमें।
तो ये बताइए कि इस वक्त जो COVID-19 का बहरान था उसमें बहुत ज़्यादा विफाक पे इल्ज़ाम आयद किया जाता है कि वो कन्फ्यूज्ड थे और अभी भी कन्फ्यूज्ड हैं कि इससे किस तरह डील किया जाए, तो आपको ऐसा लगता है कि ऐसा है?
कतन कतन नहीं है, कतन नहीं है। नेशनल लेवल पे वफाक लेवल पे जो स्कीम बनाई है वजीर आजम साहब ने उसके मुताबिक सिंध में उसी तरीके से लोगों को, गरीबों को, आवाम को वो 12,000 वाली जो स्कीम थी वो दी और पैसे दिए गए। लेकिन वहां पर उनके लोग जो हैं सूबाई सेटअप के चुके हुकूमत वहां पर सूबे की पार्टी की है वो लोग चीख रहे हैं लोगों के भाई कहाँ दिए गए हैं, किसने दिए हैं हमें, वो सियासत कर रहे हैं, वो हर दूसरे दिन अब बयान ठोक देते हैं जी कि वफाक जो है हमें नहीं दे रहा, वफाक हमारे साथ ये नहीं कर रहा, वफाक वो नहीं कर रहा। भाई वफाक ने क्या सिंध में सियासत नहीं कर रही? वफाक जो है वो बिल्कुल और फिर इमरान खान साहब जैसा आदमी जो है बड़ा वो इस मामले में वो क्लियर है, खुद तो क्वेश्चन के नजदीक भी नहीं जाता, बड़ा क्लीन माइंडेड।
इमरान खान साहब ने बड़ा स्ट्रॉन्ग बयान दिया था इस बारे में कि लॉकडाउन होना चाहिए, मसाजिद के बारे में भी, तबलीग के सिलसिले में भी। फिर उसके बाद जब मुफ्ती मुनीबुर रहमान ने कहा कि नहीं रमज़ान में तरावी होनी चाहिए और बाजमात नमाजें होनी चाहिए, तो ऐवान सदर में इस पे टेलीफोन के ज़रिए तमाम सूबों के दरमियान मुशावरत हुई। उसके बाद क्यों इन्होंने ये इजाज़त दी कि तरावी भी पढ़ सकते हैं और मसाजिद में भी जा सकते हैं, जबकि इन्हें मालूम है पाकिस्तान में मुमकिन नहीं है लिमिट करना किसी भी चीज़ को अगर आप एक दफ़ा उसे खोल दें तो?
बात आपकी दुरुस्त है लेकिन ये तरावीज नमाज ये वो ये सारा एक पैकेज 20 पॉइंट का 18 या 20 पॉइंट का ये बिटवीन प्रेसिडेंट ऑफ पाकिस्तान जनाब अलवी साहब और उलमा जो थे पाकिस्तान के तमाम जैद उलमा जो उनके साथ बैठ कर ये तय हुआ था।
लेकिन इसमें खतरा तो है ना, इसमें तो
मसाजिद में अगर तरावी होंगी वो तो है, खतरा तो है, खतरा तो है। और अब भी लोग अपने तौर पे जो वायलेशन करते हैं और जो लॉकडाउन को वायलेट करते हैं तो वो उसके असरात भी तो हो रहे हैं ना। कराची में सबसे ज्यादा वायलेशन हो रही है, बहुत से ज्यादा जगह पर लोग कोऑपरेट कर रहे हैं, मसाजिद में 5-6 आदमी से ज्यादा नहीं होते, लोग घरों में नमाजें पढ़ रहे हैं, लोग घरों में तरावी पढ़ रहे हैं, वो भी हो रहा है। लेकिन बाहर जगह पर जो थिकली पॉपुलेटेड है मसल कराची वहां पर लोग चले जाते हैं अंदर मस्जिदों में, बहुत जगह पर क्लैश हुए पुलिस से।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है।
तो समिंग ये थे साबिक सेनेटर और आईनी और कानूनी उमूर के माहिर सैयद जफर अली शाह जो इस्लामाबाद से हमसे गुफ्तगू कर रहे थे।
खबरें अब हर वक्त आपकी मुट्ठी में।
और सामिन COVID-19 के हवाले से एक अहम खबर ये है कि सदर डोनाल्ड ट्रंप ने कोरोना वायरस की रोकथाम के लिए बनाई जाने वाली टास्क फोर्स को ख़त्म करने और दूसरे मरहले में आलमी वबा के नतीजे में होने वाले नुकसानात का इजाला करने पर तवज्जो देने का ऐलान किया है। उन्होंने मंगल को सहाफ़ियों से गुफ्तगू करते हुए कहा कि कोरोना वायरस की सूरत हाल को अब वफाकी इदारे देखेंगे और वाइट हाउस इदारों से रबते में रहेगा। انہوں نے یہ بھی کہا کہ ٹاسک فورس کے سربراہ اور ملک کے نائب صدر مائک پینس اور ان کی ٹیم نے بہت شاندار کام کیا ہے۔ صدر ٹرمپ نے اس سال مارچ میں کرونا وائرس کے پھیلاؤ کو روکنے کے لیے مائک پینس کے قیادت میں ٹاسک فورس تشکیل دی تھی، جس میں امریکہ میں متعدی امراض کے ماہر ڈاکٹر اینتھنی فاوچی اور ٹاسک فورس کے کوآرڈینیٹر ڈیبرا بریکس شامل تھیں۔ یہ فورس کرونا وائرس کے پھیلاؤ اور اس کے اثرات کا ہر دن جائزہ لے کر صدر ٹرمپ کو صورتحال سے آگاہ کرتی ہے۔ تمام منگل کی دوپہر کو جب یہ خبر پہلی بار آئی ایک بریکنگ نیوز کے طور پر، اور اس وقت تک کوئی مصدقہ اطلاعات نہیں تھی، تو میں نے بات کی تھی ساجد تارر صاحب سے، جو ایک پولیٹیکل ایکٹیوسٹ ہیں، ریپبلکن پارٹی سے ان کا تعلق ہے۔ اس کے علاوہ وہ ایک کاروباری شخصیت ہیں، سوشل کاموں میں بھی پیش پیش رہتے ہیں۔ تو میں یہ جاننا چاہ رہی تھی کہ ایک ایسے وقت میں جب صدر ٹرمپ نے کہا تھا کہ امریکہ میں ہلاکتوں کی تعداد میں اضافے کا اندیشہ ہے، تو ایک ایسے وقت میں پھر ٹاسک فورس کیوں ختم کی جا رہی ہے؟ تو لیجیے ساجد تارر صاحب کی گفتگو سنتے ہیں۔
سرکمسٹینشل ایویڈنس یہ آ رہی ہے کہ ڈونلڈ ٹرمپ صاحب کنٹری کو کھولنا چاہتے ہیں۔ آج وہ ایریزونا گئے ہیں، وہاں سے وہ اپنی الیکشن ریلیٹڈ چیزیں ایکٹیویٹیز شروع کرنا چاہتے ہیں، اور وہ ایک اب دیکھیں اس میں سب سے بات اگر سوچی جائے لوگوں کو اویئرنیس دینی ہے، اویئرنیس میں اب لوگ خود اب سوشل ڈسٹینسنگ اور جس طریقے سے بیہیو کرنا ڈیلی بیسس پہ اب وہ کر رہے ہیں، میرے خیال میں اس سے زیادہ مزید اب لوگوں کو لاک ڈاؤن، اور بالخصوص جن ایریاز میں اس کرونا وائرس کا زیادہ زور نہیں ہے وہاں پہ چیزیں اب کھولنی چاہیے۔ میرے خیال میں پریزیڈنٹ صاحب بھی یہی چاہتے ہیں، اور ان کی ایڈمنسٹریشن ہے وہ بھی، ان کا پوائنٹ بھی یہی ہے کہ اگر جن ایریاز میں زیادہ، اور شاید آپ نے یہ بھی دیکھا ہوگا کہ مائک پینس نے اسی نیوز میں انہوں نے کہا ہے کہ اب امریکہ جو ہے وہ پریزیڈنٹ صاحب کی پہلی فیز کی طرف جا رہا ہے، کھلنے کی طرف جا رہا ہے، اور اگر اس یہی اگر رویہ ہوتا ہے اور گراف نیچے آنا شروع ہوتا ہے تو پھر کرونا ٹاسک فورس کا کوئی مقصد نہیں رہتا پھر اس کے بعد۔
تو تارر صاحب یہ تو آپ نے صحیح کہا کہ کچھ ایسے علاقے ہیں جہاں کیسز کم ہیں، بہت ہی کم ہیں، اور جہاں ہیں وہاں بھی مثلا ٹیکسس میں انہوں نے تقریباً پارشل کھولنے شروع کر دیے ہیں بزنس پہلے سے، لیکن کچھ ایسے علاقے ہیں جہاں بہت زیادہ ہیں۔ تو ٹاسک فورس تو پورے امریکہ کے لیے ہے نا، وہ صرف کسی ایک علاقے کے لیے نہیں، تو اس کے توڑنے سے کیا فائدہ ہوگا
آئندہ چند ہفتوں میں؟ اور کیونکہ بہت زیادہ بھی آپ نے دیکھا ہوگا زیادہ تر جو اسٹیٹوں کے کھولنے بند کرنے کے چیزوں کے بارے میں زیادہ اثر رسوخ جو تھا وہ گورنر کا تھا، تو اس لیے ٹاسک فورس کو میرا خیال چند ہفتے اس میں ایک ویگ سی ڈیفینیشن انہوں نے دی ہے، انہوں نے کوئی پرٹیکولر ڈیٹ نہیں دی کہ فلاں دن کو یہ ڈیزالو کر دی جائے گی۔ آئندہ چند ہفتوں سے تین ہفتے بھی ہو سکتے ہیں اور چار ہفتے بھی ہو سکتے ہیں۔ آپ نے دیکھا ہوگا کہ بریفنگ جو ہے وہ کتنی ہاسٹائل ہوتی تھی، کس طریقے سے پریزیڈنٹ صاحب کو ایرریلیونٹ کوسچن پوچھے جانا اور بار بار انہیں چیزوں کو ریپیٹ کرنا، تو وہ الٹیمیٹلی جو پریس کانفرنس تھی وہ اپنی امپورٹنس کھو چکی تھی، اس کی جتنا اس کا وہ بجائے پازیٹو سائڈ کے وہ نیگیٹو سائڈ پہ جانا شروع ہو چکی تھی۔ میرے خیال میں تو خود اس حق میں نہیں تھا، پریزیڈنٹ صاحب کو چاہیے تھا کہ چاہے بھلے وہ کرتے آ کے پریس کانفرنس، لیکن کوشچنز لینا زیادہ تر جو نمائندے تھے ان سے وہ ایک لا حاصل ڈسکشن تھی۔
تو تارر صاحب ظاہر ہے کہ ٹاسک فورس تو پریس کانفرنس کے بغیر بھی قائم رہ سکتی ہے، تو کیا خود ٹاسک فورس کے اندر اختلافات موجود تھے؟
نہیں، میرے خیال میں ایسا نہیں ہے۔ آپ نے دیکھا ہوگا کہ جب بھی وہاں پہ بریفنگ ہوتی تھی اس میں ٹاسک فورس کا کوئی اس طرح کا نہیں نظر آیا کہ وہ شاید کسی اور پیج پہ ہوں۔ ڈاکٹر فوچی جو تھے وہ بھی پریزیڈنٹ صاحب کے ساتھ ہوتے تھے، مائک پینس صاحب بھی، اور سبھی میرے خیال میں تو اچھا ٹیم ورک انہوں نے کیا، لیکن اب وہ اپنا مقصد جب حل کر چکے ہیں کافی حد تک، تو میرے خیال میں اس کو رکھنے کی کوئی اتنی زیادہ ضرورت نہیں۔
تو اب ابھی شروع میں آپ نے بات کی کیونکہ وہ کمپین اپنی شروع کرنا چاہتے ہیں صدر ٹرمپ، اور ظاہر ہے کہ یہ بہت ہی اہم سال ہے، تو یہ بتائیے کہ آپ کو لگتا ہے کہ ریپبلکن پارٹی کے لیے کووڈ 19 کے جو نتائج ہیں وہ اس کے لیے بہتر فضا ہموار کریں گے؟
الیکشن کے بعد ایک ہوگا کہ کرونا وائرس کے بعد اکانومی کو ٹھیک کون کر سکتا ہے، تو اس کی شواہد، اس کی ایویڈنس آپ کے پاس پری کرونا حالات موجود ہیں کہ 3.4% انمپلائمنٹ تھی، $37 بلین ٹیرف کے ذریعے چائنا سے لیا گیا، और वॉल बनाने का प्रॉमिस और अपना मैंडेट डिलीवर करने की प्रेसिडेंट साहब पूरी कोशिश करते रहे। दूसरी तरफ जो बाइडन 40 साल से पावर में है और 8 साल व्हाइट हाउस में, और वो प्रोफेशन के लिहाज से लॉयर है, उन्होंने जिंदगी में एक भी जॉब क्रिएट नहीं की, तो लोगों के पास ये एक खुला क्वेश्चन होगा कि इस कोरोना वायरस के बाद इकॉनमी को ठीक कौन कर सकता है। मेरे ख्याल में अगर जाती तौर पर पूछे तो COVID-19 बदकिस्मती से इस पर भी सियासत की जा रही है।
तो तारा साहब, आप पॉलिटिकल एक्टिविस्ट होने के साथ साथ एक कारोबार भी है आपका बड़ा, क्या कारोबारी सूरत हाल है मैरीलैंड में? क्या वहाँ पे बिल्कुल फुली लॉकडाउन है या जुजवी लॉकडाउन है, क्या सूरत है इस वक्त?
देखिए, अमेरिका में अगर जाती तौर पर पूछा जाए तो कोरोना वायरस को जिस तरह दूसरी दुनिया ने सीरियस लिया, उस तरह अमेरिका में इसको सीरियस लिया ही नहीं गया, क्योंकि यहाँ पे ज्यादातर जो गवर्नर्स हैं उन्होंने वर्ड यूज किया था असेंशियल्स। अब असेंशियल का लफ्ज इतना बड़ा, इतना वेग है कि उसको हर चीज उसके असेंशियल में आ जाती है। मैं अभी अपने 695 पार्टी मोर के बेल्ट में से आया हूँ और वहां पहले जैसा रश आवर तो नहीं था, लेकिन 60-70% लोग अपना जो है वो चल रहे हैं, ट्रैफिक चल रही है, कंस्ट्रक्शन साइट्स चल रहे हैं, हर चीज उसी तरह हो रही है, सवाए स्कूल्स बंद है। बस मेरे ख्याल में सिर्फ इसी तरीके से ये लॉकडाउन हुआ है। यहाँ पे सिर्फ रिपब्लिकन डेमोक्रेट नहीं है, ये अमेरिकन लोगों का मिजाज ही ऐसा है कि ये इनको उस तरह लॉकडाउन नहीं किया जा सकता। और बिजनेस के हालात ये है कि $1 trillion जो है वो गवर्नमेंट ने लोगों को दिया, लोगों के पास पैसे मौजूद है, कारोबारों को खुले लोन और फॉरगिवेबल लोन दिए गए हैं। अमेरिका में हर बिजनेस को $10,000 की ग्रांट दी गई है, न्यूयॉर्क में हर बिजनेस को $27,000 तक की ग्रांट दी गई है। इकॉनमी इज देयर, पीपल हैव मनी, ये अब सिर्फ खुलने वाली बात है, उसके बाद आप देखेंगे आप किस तरीके से इकॉनमी विद इन डेज जो है वो वापस आती है।
तो तारा साहब, क्या मैरीलैंड में कोई कार्रवाई नहीं की जाती? अगर लॉकडाउन जाहिर है सरकारी तौर पे तो है ना, तो जो लोग उसके खिलाफ वर्जी कर रहे हैं कंस्ट्रक्शन साइट्स पे या कारोबारी मकामात पे दीगर, तो क्या उसके खिलाफ कोई एक्शन देती है?
मैंने एक भी एक्शन नहीं देखा मैंने अभी तक। क्योंकि मेरा खुद जाती तौर पर, क्योंकि मैं हेल्थ केयर से रिलेटेड हूँ, मुझे जाना होता है रोजाना, लेकिन आज तक मैंने नहीं देखा किसी को पुलिस ने पकड़ा हो, जरा टिकट दिया हो, खड़ा किया हो, क्योंकि एक इतनी वेग डेफिनेशन है कि उसमें हर चीज जो है वो उसमें आ जाती है एसेंशियल में, कि मैं खाना लेने जा रहा हूँ, मैं खाना खाने जा रहा हूँ, मैं कंस्ट्रक्शन कर रहा हूँ, मैं इधर से इस वेग डेफिनेशन। मेरे ख्याल में कोरोना वायरस जिस तरह स्पेन और इटली में लोगों को लॉकडाउन किया गया था, उस तरीके से गवर्नमेंट लॉकडाउन कर नहीं सकी। और मैं समझता हूँ अमेरिकन लोगों का मिजाज भी ऐसे ही है। आपने देखा होगा पिछले 2 हफ्ते से तकरीबन हर स्टेट में प्रोटेस्ट हो रहा है। यहाँ पे मैरीलैंड में एक ऑर्गेनाइजेशन जिसका नाम ओपन मैरीलैंड है, वो मुसलसल प्रोटेस्ट कर रही है, इत्तेजाज कर रही है, बिलखसूस कंजर्वेटिव एरियाज।
तो ये जो जवाबित है लॉकडाउन के, वो कौन तय करता है? स्टेट तय करती है या विफाक तय करता है?
नहीं, स्टेट करती, स्टेट, क्योंकि स्टेट लॉ एनफोर्समेंट अंडर द स्टेट आता है, फिर उसके बाद काउंटीज और सिटीज है वो अपनी उनकी फोर्सेस होते हैं, लेकिन यहाँ पे मेरे ख्याल में वो नहीं कर पाए। मेरे जाती ख्याल में मैंने आज जब से कोरोना वायरस हुआ मैंने वो लॉकडाउन वाली सिचुएशन इटली और स्पेन वाली नहीं देखी, जहाँ पुलिस आपको रोक रही हो और आपको चेक कर रही हो कि आप किधर जा रहे हो और क्यों जा रहे हो।
तो ये पूरा जो मेट्रोपॉलिटन एरिया है, इसमें तारकीन वतन काफी हैं, जनूबी एशिया से ताल्लुक रखने वाले पाकिस्तानी भी हैं, फिर अरब मुसलमान हैं। तो मुसलमानों की जो अमवात हुई वायरस के नतीजे में, उनके लिए कोई अलग इंतजाम है?
मेरे ख्याल में मुसलमान हमारी कम्युनिटी में सबसे ज्यादा अमवात जो है वो न्यूयॉर्क एरिया में हुई है, तकरीबन 200 से ज्यादा वहाँ पे लोग इसका शिकार हो चुके हैं। यहाँ हमारे एरिया में इतने ज्यादा नहीं है, लेकिन मैं यहाँ पे कुछ चीजें मेंशन करना चाहूंगा कि ज्यादातर अमवात जो हुई है मैरीलैंड में बिलखसूस, वो ज्यादातर नर्सिंग होमों में हुई है, जहाँ पे लोग जो थे वो ओल्ड एज की वजह से क्रॉनिक प्रॉब्लम थी उनको, और उनके ऊपर कोरोना ज्यादा उसका असर देखा गया है। और दूसरा ये कि एक ऐसी चीज है कोरोना जिसके इसका अपना एक प्रोटोकॉल है, जब वो बंदा फौत हो जाता है हर स्टेट उसको मुख्तलिफ तरीकों से हैंडल करती है।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
سامن یہ تھے ساجد تارر صاحب جو ایک پولیٹیکل ایکٹیوسٹ ہیں ریپبلکن پارٹی سے ان کا تعلق ہے اور بزنس مین ہے تو ان سے کچھ تفصیل سنی آپ نے ان کی ریاست میری لینڈ میں لاک ڈاؤن کی صورتحال کی
یہ وائس آف امریکہ ہے آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں پتہ ہے facebook.com/VOA Urdu
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں
کراچی سے اس وقت ہمارے ساتھ موجود ہیں اسماعیل ستار صاحب جو کہ ایمپلائرز فیڈریشن کے صدر ہیں ستار صاحب کا نظریہ یہ ہے کہ کووڈ 19 اس وقت تو ہمیں لگ رہا ہے کہ اس سے پاکستان کو اور دنیا کے ہر ملک کو معاشی طور پر بہت نقصان ہو رہا ہے لیکن ہو سکتا ہے کہ یہی وبا جو ہے پاکستان کو مستقبل میں سرمایہ کاری اور صنعتوں کے شعبے میں نمایاں فائدہ دے پوچھتے ہیں اسماعیل ستار صاحب سے تو اس وقت جو کووڈ 19 ہے وہ تو دنیا کے ہر شعبے پر ہوا ہے اثر انداز اس وقت کیا صورتحال ہے اور کس طرح سفر کر رہے ہیں لوگ
اگر پاکستان پرسپیکٹو میں آپ پوچھیں تو نقصان پہنچا ہے اس کا اب جو امپورٹنٹ چیز ہے بیکاز لگتا یہ ہے کہ اگلے ایک ڈیڑھ یا دو مہینے میں اس کی انٹینسٹی کم ہو جائے گی اور پھر وہ پیریڈ آئے گا جو ریہیبلیٹیشن اینڈ ری اسٹارٹنگ دی انٹائر اکنامک ویل ہوگا اس میں اب یہ دیکھنا ہے کہ کون سا کنٹری کیسے ایڈوانٹیج لیتا ہے کیا کرتا ہے تو یہ کنٹری اسپیسیفائی اٹ ول ڈیپینڈ کہ ہو ایکٹس سونر اینڈ ہو ایکٹس لیٹر تو جو ارلی ایڈوانٹیج لینے والے ہوں گے ان کو آبویسلی اس کا ایڈوانٹیج ملنا چاہیے بیکاز آپ کا اگر ورلڈ کا آپ دیکھیں نا تو کوئی سسٹم ری بوٹ ہوتا ہے نا جیسے کمپیوٹر پہ جو ری اسٹارٹ یور انٹائر سسٹم تو یہ اکنامک ایکٹیویٹی میں دی انٹائر سسٹم ول ری اسٹارٹ اب اس میں واٹ وی آر ٹرائنگ ٹو کنوے ٹو آر گورنمنٹ از ڈاٹ دس از دی ٹائم ٹو ٹیک بولڈ تو اب یہ ہمارے ملک کے لیے بہت ہی امپورٹنٹ ہے کہ ہماری گورنمنٹ جو ہم گورنمنٹ کو سمجھانا چاہ رہے ہیں اس وقت وہ یہ ہے کہ بولڈ اور نئے نئے جو آؤٹ آف دی باکس ڈیسیشنز ہوتے ہیں وہ لینے پڑیں گے اگر آپ 1918 کا ماڈل دیکھیں جو اسپینش فلو آیا تھا دنیا میں اور وہ اسپینش فلو وہ ریزن بنا تھا کیلیفورنیا کی گروتھ کا اسپینش فلو کیونکہ اس زمانے میں جیسے آج چائنا ہے نا جی آپ کا
ہب
جو کہتے ہیں اکنامک ہب ہے چائنا اس طریقے سے اس زمانے میں اسپین معاشی ہب ہوتا تھا بڑے بڑے پانی کے جہاز نہیں ہوتے تھے اس زمانے میں چھوٹے چھوٹے ہوتے تھے 200 ٹن 300 ٹن 400 ٹن کے تو شپنگ انڈسٹری بڑا امپورٹنٹ رول پلے کرتی تھی کیونکہ بہت زیادہ ہوتی تھی اب ایک جہاز اتنا کیری کرتا ہے اس زمانے میں اس ایک جہاز کا مٹیریل میرے خیال سے 40-50 جہازوں میں جایا تھا تو جو سیلرز تھے اور جو آپ کے ٹریڈرز تھے وہ بھی ٹریول کیا کرتے تھے جہاز میں بھی وہ ایک ملک سے دوسرے ملک جاتے تھے تو اسپین جو ہے اس زمانے میں ایک ہب ہوا کرتا تھا اور یہ جب کیلیفورنیا میں ہٹ کیا اسپینش فلو نے تو وہ تقریباً 9 لاکھ لوگوں کا انتقال ہوا اس میں اس زمانے میں تو کیلیفورنیا کے جو اس زمانے کے میئر تھے مجھے معلوم یاد ہے انہوں نے کیا کیا کہ کیلیفورنیا کو پوری دنیا بھی کھول دیا انہوں نے کہا یار جس نے انویسٹمنٹ کرنی ہے جس نے جو کام کرنا ہے بزنس میں جو کہ میرے لوگوں کو امپلائمنٹ دے گا ہی از مور دین ویلکم میں زمین بھی فری دوں وجہ سے پوری دنیا کا انویسٹمنٹ جو ہے وہ وہاں پہ اٹریکٹ ہوا تقریباً 10 سال کے اندر کیلیفورنیا اسٹیٹ پورا آپ کا ایک مینوفیکچرنگ ہب بن گیا وہاں پہ صنعتیں لگ گئی لاکھ تعداد صنعتیں لگ گئی سب سے امیر اسٹیٹ بن گیا پورے امریکہ میں لیسن کو لیتے ہوئے پاکستان جیسے ملک کو یہ لینا چاہیے کہ ہم لوگ بھی اپنی کیونکہ مینوفیکچرنگ کی ہمیں بہت زیادہ ضرورت ہے ہمارے پاس 23 کروڑ کا آبادی ہے یہاں پہ اور ماشاء اللہ سے اس میں سے 14 15 तो लोग ऐसे हैं जो काम करने के काबिल की उम्र के एज ब्रैकेट में, यानी बहुत ज्यादा बुजुर्ग नहीं है, बच्चे हैं 20s and 30s में है। तो पाकिस्तान को इस सूरत हाल में एडवांटेज ये लेना चाहिए कि हम लोगों को मैन्युफैक्चरिंग के लिए अपने दरवाजे खोल देने चाहिए कि जिसमें आना है जहां से आना है आओ और यहाँ मैन्युफैक्चरिंग सेटअप करो। सिर्फ उनको एडवांटेज देने की जरूरत है, टैक्स हॉलीडेज देने की जरूरत है, उनको इंसेंटिवाइज करने की जरूरत है, उनको मराते देने की जरूरत है। और उसके अलावा आप देखिएगा कि पाकिस्तान तो जमे रेडी बैठा हुआ है। मुझे लगता है कि COVID-19 एक बहुत बड़ा एडवांटेज लिया जा सकता है, पाकिस्तान ले सकता है इसका बहुत अच्छा एडवांटेज अगर थोड़े से सही डिसीजन सही टाइम पे ले लिए जाए।
हम अभी उन डिसीजंस में बात करते हैं सत्तार साहब, लेकिन मैं सिर्फ ये पूछना चाहूंगी आपसे कि पाकिस्तान ने तो मुद्दतों से अपने दरवाजे खोल रखे हैं। पाकिस्तान तो बहुत ज्यादा ख्वाहिशमंद है कि इन्वेस्टर्स आए उसके मुल्क में इन्वेस्टमेंट करें, लेकिन दूसरे मुल्क ख्वाहिशमंद नहीं है, तो उसकी क्या वजह है और आप क्या समझते हैं कि कौन सी पॉलिसीज की वजह से पाकिस्तान रागिब कर सकता है इन्वेस्टर्स को?
सीरियसली प्रूव करना पड़ेगा ख्वाहिश के स्टेज से दौर से बाहर निकल के अमली जामा बनाना पड़ेगा उसको। बिकॉज जब बाहर से इन्वेस्टर आता है ना पाकिस्तान, तो वो काफी परेशान हाल होता है, उसको बहुत सारे दरवाजों के धक्के खाने पड़ते हैं जो बाहर के लोग आदि नहीं होते। पाकिस्तानी जो है उसको तो पता है कि जी मुझे यहाँ भी धक्का खाना है, यहाँ भी चक्कर लगाना है, लेकिन जो फॉरेन इन्वेस्टर आता है उसके लिए हमें वन विंडो ऑपरेशन करना पड़ेगा और उसको इन रियल टाइम उसको एक सोल्यूशन प्रोवाइड करना पड़ेगा कि वो आए और हम उसकी मदद करेंगे। तो वो वाला मदद करने वाला जो सिनेरियो है ना, वो थोड़ा सा मेरे ख्याल से लैक करता है। हमारे गवर्नमेंट को इसमें बहुत मेहनत करनी पड़ेगी और वन विंडो ऑपरेशन जब होगा और वन विंडो सर्विस जब हम प्रोवाइड करेंगे इन्वेस्टर्स को, तो वो बड़े खुशी आएंगे। बहुत सारे इन्वेस्टर्स होते हैं बेचारे, आते हैं अच्छे प्रोजेक्ट्स लेके, बट वो रेड टेपिज्म के नजर हो जाते हैं और फिर वो थकार के 4-6 महीने बाद फिर वापस चल जाते हैं।
इसमें इस्माइल साहब, अगर मौजूदा बिल्कुल हर चीज जिस तरह है इस वक्त, पॉलिसीज जो है हुकूमत की इकोनॉमी से मुतालिक या ट्रेड से मुतालिक या एक्सपोर्ट इम्पोर्ट इन सारी चीजों की, तो ये जो कुछ हो रहा है ये बुनियादी तौर पर पॉलिसीज की वजह से हो रहा है या सिस्टम में जो खराबी है, जो निफास करने की खराबी है उसकी वजह से हो रहा है?
देखिए सिस्टम में पार्शियली खराबी है, और जब एक इन्वेस्टर आता है ना, तो वो आपके लिए, अगर आप एक दुकानदार हैं तो वो ऐसे आता है जैसे आपका ग्राहक होता है वो, कि आप जब ग्राहक आता है ना तो तहत भी तहत की तरह डील किया जाता है, और जब एक सप्लायर आता है और आपने कोई चीज उसे खरीदना होता है तो फिर आपका थोड़ा सा बॉडी लैंग्वेज चेंज हो जाता है उसके साथ। तो हम लोगों को थोड़ा सा अपना बॉडी लैंग्वेज एज ए नेशन चेंज करना पड़ेगा। जो इन्वेस्टर आए वो थोड़ा सा चाहता है कि उसके कुछ नाज नखरे को उठाए जाए ना, वो वाला स्टेटस अगर हमने सीखना है किसी से, तो एक तो कैलिफोर्निया मॉडल है हमारे 102 साल पुराना और एक रीसेंट मौजूदी है। रीसेंट मॉडल है महातिर मोहम्मद का, जो मलेशिया के अंदर वो चेंज लेके आए। आपको पता है उन्होंने क्या किया अपने हुकूमत को आने लेने के बाद? उन्होंने एक 100 इंडस्ट्रियलिस्ट छोटे बड़े हर साइज के एक कमरे में दावत दिया उनको कि जी एक हफ्ता हम बैठ के और अपना एक सेशन करेंगे, जिसमें महातिर मोहम्मद साहब खुद चेयर करे थे उस सेशन को, और उन्होंने अपने सरकारी लोगों को कमरे के बाहर बैठा के रखा था तकरीबन हर डिपार्टमेंट, और उन्होंने बिजनेस कम्युनिटी को बोला कि जी आपका प्रॉब्लम नंबर वन किया। बिजनेस कम्युनिटी ने कहा कि जी हमारा प्रॉब्लम नंबर वन ये है कि हम जब कोई जमीन लेते हैं तो उसके ट्रांसफर में बहुत ज्यादा रेड टेपिज्म है, उसमें 6 महीने लग जाते हैं उसको रिजॉल्व होने में,
تو انہوں نے وہ زمین کے ڈپارٹمنٹ کے چیف کو بلایا اور اس کو کہا مجھے 24 گھنٹے میں چاہیے تھا. پھر وہ 4-6 گھنٹے لگے اور وہ پرابلم ریزالو ہو گیا. پھر انہوں نے کہا کہ آپ کا دوسرا پرابلم کیا ہے, تو بزنس کمیٹی نے دوسرا پرابلم بتایا, تو انہوں نے اس کو بھی سالو اسی طریقے سے 2-4 گھنٹے کے اندر کر لیا. تو جو 7 دن کی میٹنگ تھی وہ 2.5 دن میں ختم ہو گئی اور بزنس کمیونٹی کے سارے پرابلم انہوں نے سالو کر دیے. ان کے پاس کوئی میجر پرابلم ہی نہیں بچا. تو اس قسم کا ول اور اس قسم کا ایفرٹ کیا گورنمنٹ آف پاکستان کر رہی ہے, میرا نہیں جواب ہے.
یہ جو آپ نے بتایا, ظاہر ہے کہ جو سسٹم ہے ملیشیا کا اور پاکستان کا فرق ہے, اس میں ایک چیز جو ہے وہ یہ ہے کہ صوبوں کے پاس جو خود مختاری ہے, تو آپ کے خیال میں یہ جو کچھ بد نظمی ہے جو آپ کو ریڈ ٹیپزم نظر آتا ہے یا بیوروکریسی نظر آتی ہے, وہ وفاقی سطح پہ نظر آتی ہے یا جو صوبے ہیں وہ بھی اس میں شامل ہیں؟
دیکھیں وفاق کے پاس تو تقریباً 3 صوبوں میں حکومت ہے, 2 صوبوں میں تو ڈائریکٹ حکومت ہے اور تیسرے صوبے میں کمیشن کے تھرو ہے, اور صرف ایک سندھ کا صوبہ آئسولیشن میں بچ جاتا ہے. تو پرائم منسٹر کا خواہش ہے, پرائم منسٹر چاہتے ہیں, لیکن میرے خیال سے ٹیم کا فقدان ہے ان کے پاس, اور اگر ایک اچھی ٹیم مل جائے جو کہ رائٹ ڈائریکشن میں رائٹ ٹائم پہ بچے. یہ کووڈ کا ایڈوانٹیج لینا ہے تو مئی کے مہینے میں لینا ہے, شاید جون جولائی میں ٹو لیٹ. ہمیں جو بہت سارے ڈسیشنز لینے فیصلے کرنے ہیں وہ فوراً فوراً کرنا ہے. تو اس میں ریڈ ٹیپزم ہے تو ریڈ ٹیپزم کو ٹھیک کیا جا سکتا ہے نا, وہ کوئی اتنا مشکل کام تو نہیں ہے. ہمارا ادارہ نان پولیٹیکل ہے جی, ہم لوگ تو بزنس کمیونٹی کو ریپرزینٹ کرتے ہیں اور مینوفیکچرنگ سیکٹر کی ایپیکس باڈی ہے امپلائیز فیڈریشن آف پاکستان. صنعتی لوگوں کو ریپرزینٹ کرتے ہیں جو مینوفیکچرنگ سیکٹر ہے پاکستان کا.
اسد عمر صاحب بات کر رہے تھے ابھی کے لاکھوں کی تعداد میں بزنس بند ہو گئے, 1 کروڑ سے زیادہ لوگ بے روزگار ہوئے ہیں, تو کیا آپ کو نظر آتا ہے اس صورتحال میں کہ فوری طور پر ان لوگوں کی زندگیوں کو کیسے کچھ بہتر کیا جا سکتا ہے؟ لاک ڈاؤن کو کھول دینا اس کا حل ہے یا لاک ڈاؤن رہنا چاہیے, کیا آپ تجویز کریں گے؟
دیکھیے لاک ڈاؤن پارشلی رہنا چاہیے, اسمارٹ لاک ڈاؤن کی ضرورت ہے, جیسے کہ بڑے بڑے اجتماعوں سے پرہیز کرنا چاہیے, مگر کاروبار بند کرنا میرے خیال سے بہت بڑا غلط فیصلہ ہوگا اگر اس کو زیادہ پرولونگ کیا گیا. بیکاز کاروبار ایسا چیز ہے کہ اس کو جمانے میں آدمی کو 20 سال 30 سال 40 سال منیمم 10 سال لگ جاتے ہیں. کاروبار ایک ایسا ریس ہے کہ آپ اکیلے نہیں ہوتے, اس میں دنیا کا ہر ملک لگا ہوا ہے نا. تو آپ اگر سائٹ پہ بیٹھ جائیں گے تو دوسرا آدمی جو چل رہا ہے اگر وہ بھاگ نہیں بھی رہا ہے ریس میں, تو وہ چل بھی رہا ہے تو آپ سے لیڈ لے جائے گا, آپ سے آگے نکل جائے گا. پھر آپ کو جب حکومت کہے گی کہ بھائی اب آپ اٹھ کے چلنا شروع کریں, تو آپ میں وہ کیپیسٹی نہیں بچے گی کہ آپ پھر اٹھ کے بھاگ سکیں. تو لاک ڈاؤن کو اسمارٹ ہونا چاہیے, پارشل ہونا چاہیے, انٹیلیجنٹ ہونا چاہیے. بیکاز اب ایک چیز آئی ہے اس سے لڑنا تو ہے, اور پوری دنیا میں آپ دیکھیں ہر کوئی اپنے اکنامک ایکٹیویٹی کا خیال رکھتے ہوئے لاک ڈاؤن کر رہا ہے. بہت سارے آپ نے امریکہ میں بھی دیکھا لاک ڈاؤن ہے, لیکن لاک ڈاؤن میں آن لائن بزنسز چل رہی ہیں. امریکہ میں جتنے میجر بزنس ریٹیل چینج ہیں ان کا 50% سے زائد بزنس آج کل آن لائن کو,
اور اس میں اضافہ ہوا ہے اس کی وجہ سے کووڈ-19 نے, جیسے امیزون کی بہت بڑی سیل میں فرق آیا ہے. لیکن کیا پاکستان میں آن لائن بزنس ہے کسی بھی سطح پر؟
دیکھیں پاکستان میں ابھی انفینسی میں ہے, آن لائن بزنس ابھی نیا نیا شروع ہوا ہے, پختہ نہیں ہوا ہے, لیکن ہے. یہ نہیں, میں یہ نہیں کہوں گا کہ بالکل نہیں ہے, لیکن ابھی شروع ہوا ہے. تو اگر آپ 2 سال بعد دیکھیں گے تو اس کووڈ کے وجہ سے آن لائن بزنس پاکستان میں بھی گروتھ آئی ہے بہت زیادہ. اس میں اب جتنے آپ کے ریسٹورینٹس ہیں بند ہیں, لیکن ان سب کی ڈلیوریز کچھ دنوں سے حکومت نے ان کو اجازت دی ہے, اسپیشلی رمضان میں. سڑکوں پہ دیکھیں تو ہمارے ڈلیوری والے آپ کو لا تعداد نظر آتے ہیں, جو جہاں سے وہاں جا رہے ہوتے ہیں کھانا پہنچا رہے ہوتے ہیں. تو جو میں بہت اچھا سائن ہے کہ چلو ایک چیز ہم لوگ تھوڑا لیٹ ہم نے اسٹارٹ کیا پاکستان میں آن لائن, لیکن
اس نے بہت تیزی سے اس میں وہ کیا ہے، اپنی جگہ بنائی ہے اس کووڈ کے سچویشن میں. تو لاک ڈاؤن تو ایونچولی ختم کرنا پڑے گا، یعنی گورنمنٹ بھی تھک گئی ہے. اب تو بےچارے وہ جو پولیس والے جو سڑک پہ چیکنگ ویکنگ کرتے تھے، وہ لوگ بھی سائڈ پہ تھک کے بیٹھے ہوتے ہیں کیونکہ گرمی بہت ہو گئی ہے.
اور رمضان کی وجہ سے بھی نا لوگ روزے رکھتے ہیں.
کراچی میں رمضان بھی ہے اور آج 40 degrees تھا کراچی میں، تو گرمی بھی کافی بڑھ گئی ہے اور یہ کہتے ہیں کہ 2-3 days گرمی اور رہے گی. تو اتنا آسان نہیں ہے کہ سارا دن دھوپ میں کھڑے ہوتے ہیں. اور ٹریفک کا اگر آپ فلو دیکھیں، میں کراچی کی بات کروں گا کیونکہ میں کراچی میں رہتا ہوں، تو پچھلے 3-4 days سے مجھے فلو ٹریفک کا تقریباً ایسا لگ رہا ہے جیسے نارمل کے تھوڑا قریب قریب.
اچھا،
بالکل نارمل نہیں ہے لیکن 70% نارمل کے قریب قریب لگ رہا ہے پچھلے 3-4 days کا میں آبزرویشن آپ کو بتا رہا ہوں. تو دوسرا جو ایک پازیٹو خبر میں آپ کو دینا چاہوں گا کہ ہمارا جو ٹیکسٹائل سیکٹر ہے، جو ہم لوگ بہت ڈر گئے تھے کہ اگر یہ ان کے آرڈرز منسوخ ہوئے تو کافی بحران آ جائے گا پاکستان میں، کیونکہ 13 billion dollars کا ایکسپورٹ کرتے ہیں ہم لوگ. تو ان کی طرف سے ایک اچھی خبر یہ ہے کہ وہ لوگ ری اسٹارٹ ہو رہے ہیں اور ان کے پاس اب آرڈرز آ رہے ہیں، اور بہت سے لوگوں کے پاس پینک آرڈرز بھی آ رہے ہیں بیکاز آن لائن سیلس تو ہو رہی ہے نا.
بالکل،
اب اس کو دیکھنا ہوگا جب 1-8 months کے بعد جب پوری دنیا سیٹل ڈاؤن ہوگی کہ فائنینشیل اسٹیٹس کیا ہوتا ہے لوگوں کا، جو نیسیسٹی کی چیزیں ہیں. اب پاکستان کے پاس جو ایڈوانٹیج ہے نا وہ یہ ہے کہ ہم لوگ بہت زیادہ فیشن کلوتھنگ میں نہیں ہیں، یعنی جو بہت مہنگے کپڑے ہیں نا ڈیزائنر کپڑے، اور اس میں ہم لوگ بہت زیادہ نہیں ہیں. ہم لوگ بیسکس بناتے ہیں زیادہ، مثلاً تولیہ بناتے ہیں یا ٹی شرٹ بناتے ہیں یا بیڈ شیٹس بناتے ہیں. تو اس کی ڈیمانڈ بڑی ہے ابھی اس کووڈ میں، کیونکہ جو لوگ گھر پہ 6 hours رہا کرتے تھے یا 8 hours رہا کرتے تھے، اب وہ 24 hours رہ رہے ہیں. اس قسم کی جو سستی چیزیں ہیں اس کا ڈیمانڈ تھوڑا اوپر کی طرف گیا ہے. تو کچھ ٹیکسٹائل سیکٹر کے پاس ہمارے ماشاء اللہ سے آرڈرز آئے ہیں، اور پینک آرڈرز آئے ہیں کہ یار جلدی جلدی ڈلیوریز چاہیے.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتا ہے facebook.com/VOA Urdu.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
میں انٹرویو سن رہی تھی عبد الرزاق داؤد صاحب کا، وائس آف امریکہ سے بات کر رہے تھے، تو انہوں نے کہا کہ اس میں کافی آرڈرز کے جو ماسک جو ہیں ان کے ملے، اور فارماسیوٹیکل سیکٹر جو ہے اس کو کافی آرڈرز ملے ہیں. تو کیا ریشو ہے ان آرڈرز کا اس وقت؟
جی فارماسیوٹیکل وہ بھی آرڈرس ملیں گی، اس کے بارے میں میرے پاس اتنی گارنٹیڈ انفارمیشن ابھی فی الحال نہیں ہے، میں پتا کروں گا. پاکستان دیکھیں پہلے سے ہی اتنا زیادہ نیچے تھا نا کہ اور کتنا، یعنی کووڈ سے ہم اور کتنا نیچے چل جائیں گے. تو 3 billion dollars کا تھوڑا فرق پڑ جائے گا، تو اٹ ول ناٹ امپیکٹ انٹینسٹی کے ساتھ امپیکٹ نہیں کرے گا انشاءاللہ، کیونکہ اور وہ بہت جلدی سیٹل ڈاؤن بھی ہو جاتی ہے. تو ہم لوگ ہوپفل ہیں انشاءاللہ پاکستان کی اکانومی اگر گورنمنٹ نے تھوڑے بولڈ ڈیسیشنز اور ٹائملی لے لیے، اور اگر ٹائم کا تھوڑا ایڈوانٹیج لینا چاہے تو ہم بہت اچھا کر سکتے ہیں، میں تو بہت ہوپفل ہوں.
تو آخری سوال میرا آپ سے ہے، کیونکہ آپ کاروباری جو ادارے ہیں ان کو ہی نمائندگی کرتی ہے آپ کی فیڈریشن، تو ایک اہم چیز جو ہے اگر اسمارٹ لاک ڈاؤن ہوتا ہے یا جزوی لاک ڈاؤن ہوتا ہے اور کارخانے اور فیکٹریز اور بزنس کھل جاتے ہیں ہر طرح کے، تو کیا پروٹیکٹیو گیئر موجود ہے لوگوں کے پاس دینے کے لیے اپنے امپلائیز کو؟
جی جی پروٹیکٹیو گیئر دیکھیں فیکٹری میں اگر آپ بات کرتے ہیں تو آپ کو پورا پی پی ای تو نہیں چاہیے نا، پرسنل پروٹیکٹیو اکوپمنٹ آپ کو نہیں چاہیے،
کچھ تو چاہیے مگر
وہ ہاسپٹل اسٹاف کے لیے ضروری ہے. لیکن آپ کو بیسک چیزیں چاہیے، آپ کو سینیٹائزر چاہیے، آپ کو ماسک چاہیے، آپ کو گلوز چاہیے، اور یہ الحمد للہ پاکستان میں تو بننا بھی شروع ہو گیا. بہت ساری چیزیں ہیں جو پاکستان نے بنانا شروع کر دیا. میں تو دیکھ رہا تھا کہ کچھ لوگوں نے وینٹیلیٹرز بھی بنانا شروع کر دیا. پاکستانی قوم ماشاء اللہ سے بڑی انٹرپرائزنگ قوم ہے، یہ ہے کہ ڈیمانڈ ہو تو ہم لوگ تو کچھ بھی بنا سکتے ہیں.
ताज़ा तरीन खबरें रेडियो प्रोग्राम्स ऑडियो और वीडियो रिपोर्ट्स देखने सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
तो समीन अब कुछ हल्के फुल्के मौजू ऐसी रिपोर्टें जो पाकिस्तान से हमारे नामानिकारों ने भेजी हैं।
कोरोना वायरस की वजह से सिर्फ इंसान ही नहीं शायद जानवर भी परेशान है। लाहौर का मशहूर चिड़ियाघर हो या सफारी जू और जंगली हयात रखने वाली दीगर तफरीगाहें सभी एक माह से भी ज्यादा अरसे से बंद पड़ी हैं। सुबह से शाम तक लोगों में घिरे ये जानवर इस वक्त इस माहौल में कैसे वक्त गुजार रहे हैं और इसके अलावा इस लॉकडाउन की वजह से इन सारी तफरीगाहों का जो एक ही सोर्स ऑफ इनकम था जो कमाई थी वो टिकट्स थे वो भी आना जब बंद हो गए हैं तो ऐसे हालात में यहाँ की इंतजामिया के लिए रोजमर्रा के अखराजात बर्दाश्त करना कब तक मुमकिन है ये हम जानेंगे लाहौर से समन खान की रिपोर्ट।
लाहौर चिड़ियाघर तकरीबन 1200 जानवरों और परिंदों की रिहाइश का है। बच्चों बड़ों की ये तफरीगाह 14 मार्च 2020 से बंद है। यूं तो जानवरों की देखभाल खुराक और उनके लिए धूप छांव का इंतजाम करने वाला अमला ड्यूटी पर मौजूद है लेकिन कुछ शरारती और दोस्त मिजाज जानवर अपने आसपास स्याहों की कमी महसूस कर रहे हैं जबकि बास की नशोनुमा के लिए ये तब्दीली मुस्बत है।
पब्लिक जब आती थी तो उसमें बहुत सारे इश्यूज आते थे कि जो सर्वाइवल रेट जो है ना वो कुछ कम्प्रोमाइज होता था लेकिन इस दौरान जितने भी बर्थ्स हुई हैं मुख्तलिफ स्पर्ट्स में भी हुई हैं मंकीज में हुई हैं डियर्स में आई हैं नीलगाय में आई हैं तो उसका जो सर्वाइवल रेट है दैट इज एक्सलेंट।
लाहौर चिड़ियाघर तकरीबन 20 करोड़ रुपए सालाना आमदन के साथ एक खुद कफील इदारा है। जानवरों की देखभाल मुलाजमीन की तनख्वाहें और बिजली पानी के बिल और तमाम अखराजात दाखिला टिकटों से ही पूरे होते हैं। हालात को देखते हुए इंतजामिया ने तरक्याती काम बोनस और ओवर टाइम के अखराजात कम कर दिए हैं।
अपने कंटीजेंसी प्लान जो है ना वो पहले डिसाइड किए थे तकरीबन 15 से एक माह की खुराक जो है जो खुश्क राशन है उसको स्टोर किया हुआ है। कार्निवोर्स हैं उनके लिए गोश्त भी हमने पहली दफा फ्रीज करके भी रखा हुआ है। ये भी डिसाइड किया हुआ था कि अगर हमारे कुछ अपनी जो फैसिलिटीज हैं महकमे की जैसे जल्लो है या चंगा मांगा है नियर बाई में तो वहाँ कुछ क्रिपल्ड एनिमल या डिसेबल्ड एनिमल अगर वहाँ पे कोई होंगे तो हम उनको भी यूटिलाइज कर सकेंगे लेकिन अल्हम्दुलिल्लाह हमारा ए प्लान ही चल रहा है।
लाहौर में जंगली हयात के बड़े नुमाइशी मरकज सफारी पार्क में भी कोरोना वायरस के हिफाजती इकदाम के पेश नज़र तकरीबन 1.5 माह से लोगों का दाखिला ममनू है। इनवाओ इकसाम के तकरीबन 980 जानवरों और परिंदों की अफजाइश नस्ल की शरह में यहाँ भी इजाफा हुआ है।
एनुअली जो है वो 15-16 लाख जो है उसका आ रहा था सिर्फ बीफ का जो एक्सपेंसेस हैं इसके जितनी स्पेस इनके लिए ज़्यादा होगी उतनी ज़्यादा इनका प्रोडक्टिव जो है लेवल वो बढ़ता रहेगा तो उसमें नंबर जो है वो लाइंस का ज़्यादा था जिसको हमने सरप्लस किया और सेल आउट किया। और ये हमने कोरोना का अभी यहाँ पे इंसिडेंस नहीं हुआ था कोई लॉकडाउन का सीन नहीं था उससे पहले 10 दिन हम इनको सेल आउट कर चुके हुए।
जानवरों की फरोख्त की मद में आने वाली रकम महकमे जंगली हयात या मुतल्लिका पार्क के बजट का हिस्सा बन जाती है।
चिड़ियाघर सफारी या किसी भी पार्क के लिए ईद और बच्चों की छुट्टियां कमाई का सीजन समझी जाती हैं जिसकी उम्मीद यहां की इंतजामिया से ज्यादा ठेकेदारों को होती है जिन्होंने भारी रकम अदा करके कैंटीन घोड़िया ऊंट सवारी और झूलों का सालाना ठेका हासिल किया होता है। इस तमाम सूरत हाल ने इन जगहों से मुंसलिक उन तमाम अफराद को भी परेशान किया हुआ है। समन खान वॉइस ऑफ अमेरिका लाहौर।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं।
सामिन इसके साथ ही शहनाज अजीज आपसे इजाजत भी चाहेगी आज का ये प्रोग्राम खत्म करने की। कल दोबारा मुलाकात होगी मुख्तलिफ मौजूआत के साथ। अगर आप किसी मौजू पर बात करना चाहें तो आप हमारे फेसबुक पर अपने सवाल लिख सकते हैं। इजाजत दीजिए। खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिस्तान में हमारे मेहमान शुरका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी।